السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ میں ہم آپ کو خوش آمدید کہتے ہیں. میں ہوں اسد حسن، پروڈیوسر ہیں گل رخ، جبکہ ہمارے ساتھ انجینئر ہیں جان ڈرائیڈن. آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے وہ فہرست جس میں منی لانڈرنگ سے متعلق کمزور قوانین والے ممالک پہ گہری نظر رکھی جاتی ہے، اس میں پاکستان کا نام شامل کرنے کی کوششیں، اور اس ریفرنس میں گلوبل اینٹی منی لانڈرنگ واچ ڈاگ کا جو اجلاس ہے وہ پیرس میں شروع ہو چکا ہے. 18 سے 23 فروری تک جاری رہنے والے اس اجلاس کے بعد اہم فیصلے ہوں گے، اور پاکستان کو پرنسپلی اس بات پہ اتفاق ہوا ہے کہ ان کو گرے لسٹ میں شامل کیا جائے. پہلے پاکستان اس لسٹ میں تھا، لیکن پھر بعد میں وائٹ لسٹ میں پاکستان کا شمار ہوا تھا. کیا چیلنجز ہیں اس کے، پاکستان کے اوپر کیا دباؤ آ سکتے ہیں، پاکستان کا موقف کیا ہے، ان ساری چیزوں کا ہم جائزہ لیں گے. پروگرام کا ہمارا دوسرا حصہ، اس میں افغانستان کی سیاست پہ بھی گفتگو ہوگی، اور ساتھ ساتھ افغانستان کے جو وہ پناہ گزیں پاکستان کے اندر موجود ہیں اس ریفرنس میں بھی بات ہوگی. بہت سارے لوگوں کو یہ کہنا ہے کہ افغان پناہ گزینوں کا مسئلہ سیاسی رخ اختیار کر رہا ہے اور اس کے بہت سے مضمرات ہیں. تیسرا سیگمنٹ ہمارا وہ امریکہ میں بندوق کے خریداری اور یا اسلحے کے کنٹرول سے متعلق ہے، اور اس کا پس منظر فلوریڈا میں اسکول پر ہونے والی فائرنگ ہے جس میں کم از کم 17 بچے اور اساتذہ ہلاک ہو گئے تھے. آخری سیگمنٹ ہمارا گفتگو ہوگی پاکستان سپر لیگ سیزن 3 پہ کیا توقعات ہیں نئے ٹیلنٹ سے متعلق اور انٹرنیشنل کرکٹ کی بحالی سے متعلق، وہ ہمارا آخری سیگمنٹ ہوگا. تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب. گلوبل منی لانڈرنگ واچ ڈاگ کا اجلاس جو ہے وہ پیرس میں آج سے شروع ہو چکا ہے، اور اس میں ایک بار پھر اس بات پہ جو اس کے سامنے تجاویز ہیں اس میں یہ تجویز بھی شامل ہے کہ پاکستان کو ان ممالک کی فہرست میں شامل کیا جائے جو دہشت گردوں کی مالی معاونت کے سسٹم کو یا نظام کو روکنے میں ناکام رہے ہیں. ٹیرر فائنانس لسٹ آپ اس کو کہہ سکتے ہیں، یا بنیاد جو FATF ہے، فائنانشل ایکشن ٹاسک فورس، یہ اس کا مخفف ہے. پاکستان نے اس سے پہلے بھی اس لسٹ میں موجود تھا، لیکن پھر پاکستان نے جو اقدامات جن کی یقین دہانی کرائی اس کے بعد پاکستان کا نام اس سے خارج کر دیا گیا، اور پاکستان وائٹ ممالک کی فہرست میں تھا. اب دیکھنا یہ کہ یہ کیا چیلنج بن کے آ رہا ہے. بعض لوگوں کا خیال یہ ہے کہ امریکہ اور پاکستان کے تعلقات کی خرابی کے سبب پاکستان کے اوپر دباؤ مقصود ہے، اور بعض تجزیہ کار یہ کہتے ہیں کہ لوپ ہولز ہیں سسٹم کے اندر، اور جس طرح مختلف تنظیمیں پاکستان کے اندر آپریٹ کرتی ہیں ان کی فائنانسنگ کو روکنے میں ناکامی کا اندیا جو ہے وہ ضرور ملتا ہے. انالیسز لیں گے. ہمیں جوائن کر رہے ہیں جنرل طلعت مسعود صاحب، ممتاز دفاعی تجزیہ کار ہیں. ہمارے ساتھ ہیں فرحت آصف صاحبہ، پریزیڈنٹ انسٹیٹیوٹ آف پیس اینڈ ڈپلومیسی کی، اسلام آباد بیسڈ ہیں، اور علی عمران صاحب واشنگٹن بیسڈ جرنلسٹ ہیں، کالمسٹ ہیں، اور اپنے انگلش آن لائن پیپر نیوز اینڈ ویوز اس کو ہیڈ کرتے ہیں، اور یہاں واشنگٹن سے جو جنریٹ ہونے والی خبریں خاص طور پہ ان کی گہری نظر ہے. تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم. چونکہ امریکہ کی پالیسی سے متعلق ہے، تو سب سے پہلے عمران سے ذرا بیک گراؤنڈ اور اپڈیٹ لیتے ہیں. عمران، کیا بنیادی کنسرنز ہیں امریکہ کے FATF اور پاکستان کو ٹیرر واچ لسٹ میں رکھنے سے متعلق ایک بات، اور کیوں کر یہ نہ سمجھا جائے کہ جو موجودہ تعلقات میں اتار چڑھاؤ رہے ہیں یہ اسی پس منظر میں پاکستان کے اوپر دباؤ کا ایک ذریعہ ہو سکتا ہے یا ہے؟
شکریہ اسد. میں سمجھتا ہوں کہ اسے ہم ایک مکسڈ پکچر کہہ سکتے ہیں جو ہمیں پاکستان کے اندر چیلنجز جو پاکستان کو درپیش ہیں ان کو سامنے رکھتے ہوئے، اور امریکہ کی جو ٹرمپ انتظامیہ ہے وہ چاہتی ہے. آپ کو یاد ہوگا کہ صدر ٹرمپ نے بڑی ہی ریلکٹنس کے بعد ایک افغان پالیسی پیش کی تھی، کیونکہ انہیں ایڈوائز کیا جا رہا تھا کہ وہاں پہ ملٹری انگیجمنٹ کو بڑھایا جائے تاکہ افغانستان کو ان چیلنجز کو جو اس کو درپیش ہیں ان کو ان کے ساتھ نمٹنے کے لیے وہاں پہ امریکہ کی جو عسکری اور جو ملٹری انگیجمنٹ ہے اس کو ایکسپینڈ کیا جائے اور وہاں پہ زیادہ انفورسمنٹ بھیجی جائیں. تو وہ اس کے حق میں نہیں تھے. اب جب کہ انہوں نے اس پہ سائن اپ کر دیا اور اس کو اناؤنس کر دیا، اب وہ چاہتے ہیں کہ جلدی رزلٹ آئے. تو اس سلسلے میں ہمیں کچھ امریکن پرسپیکٹیو تو یہ سمجھ آتا ہے کہ وہ دباؤ ڈال رہے ہیں نہ صرف پاکستان پہ، بلکہ کوشش کر رہے ہیں کہ وہ اندر بھی امریکہ میں افغانستان کے اندر بھی جو حالات ہیں ان کو بہتر کرنے کی کوشش کر رہے ہیں. دوسری طرف پاکستان کا ہم سمجھتے ہیں کہ ہمارا جو نیشنل ایکشن پلان ہے جو کہ 2014 کے بعد جو آرمی پبلک اسکول میں واقعہ ہوا اتنا بڑا، تو اس کے بعد اس میں بڑا ہی ایک عمل ہونا چاہیے تھا. اس پہ افیکٹو اس کے اسٹیپس لیے جاتے، اس کی مانیٹرنگ ہوتی، اس کی باقاعدہ اکاؤنٹیبلٹی ہوتی، تو ہم وہ نہیں کر سکے. اب دیکھیے کہ یہاں پہ جو مغرب میں اور خاص طور پہ امریکہ میں پاکستان کے مطلب کنسرنز کا اظہار کیا جاتا ہے, وہ یہی کیا جاتا ہے کہ وہاں پہ ایسی بہت ساری تنظیمیں موجود ہیں جو کہ چندہ لیتی ہیں, پھر اس کے بعد وہ ملیٹنٹ ایکٹیویٹیز میں انوالو ہوتی ہیں, اور پھر اس طرح ملیٹنٹ جو مائنڈ سیٹ ہے وہاں پہ اس کو ایک پھیلتا ہے. تو اس طرح اگر ابھی ہم دیکھیں اگر تو پاکستان نے جو حالیہ دنوں میں ایک آرڈیننس بھی ایشو کیا اور اس کے بعد لا انفورسمنٹ نے ایکشن بھی لیا کچھ چیریٹیز کے خلاف, تو یہ ایکشن پاکستان کو خود ہی
لینا میں اس طرح آنا چاہیے. ظاہر ہے یہ جو ایکشنز لیا پاکستان نے تو اصولاً تو اس کا کہیں نہ کہیں اس کو رجسٹر ہونا چاہیے تھا, لیکن انفارچونیٹلی پاکستان کی لیڈرشپ بذات خود یہ تسلیم کرتی ہے کہ یہ رجسٹر نہیں ہو پا رہا ہے. جنرل طلعت مسعود صاحب آپ کا بہت شکریہ, آپ فرمائیے گا کیا وجہ ہے پاکستان نے نیشنل الیکشن پلان اس کو زیادہ تر جو سرکلز ہیں پاکستان کے اندر وہ انٹیلیجنس شاہ کے ہوں, سیکیورٹی ایکسپرٹس ہوں, وہ پولیٹیکل فریکشنز ہوں, سب نے جو ہے اس کو سپورٹ کیا تھا اور اس کے اوپر ایک اتفاق تھا کہ کافی مدد مل سکتی ہے, انٹرنیشنل کمیونٹی نے بھی سراہا تھا, لیکن کیا واقعتاً اس کی مانیٹرنگ, اس کے اوپر امپلیمنٹیشن, اس کی اکاؤنٹبلٹی پورے سسٹم کی وہاں پہ ناکامیاں ہیں جس کے سبب یہ دباؤ بظاہر ختم ہوتے ہوئے نظر نہیں آتے, بڑھتے ہوئے لگ رہے ہیں پاکستان کے اوپر ٹیرر فائنانسنگ سے متعلق اور عسکریت پسند تنظیموں کی سرگرمیوں سے متعلق؟
دیکھا, اس کی دو وجہ ہیں. ایک تو سب سے پہلے یہ کہ پاکستان میں اس وقت جس قسم کے حالات ہیں اور آپ نے دیکھا کہ جو سیاسی جماعتیں ہیں ان کی کیا فوکس ہے, اس کے علاوہ جس قسم کی تعلقات حکومت کے ساتھ اور ہماری سیکیورٹی اسٹیبلشمنٹ کے ہیں وہ اپنی جگہ پر ہیں, اس کی وجہ سے بھی جس طریقے سے پالیسیز کے اوپر عمل کرنا چاہیے یا پالیسیز کو اپنانا چاہیے وہ نہیں ہو رہا ہے. اس کے ساتھ ساتھ میں یہ بھی سمجھتا ہوں کہ میرے خیال میں کچھ اختلافات بھی ہیں کہ اور آپ نے دیکھا کہ ماضی میں بھی جس طریقے سے ان اداروں کے خلاف ایکشن لینا چاہیے تھا اور بر وقت لینا چاہیے تھا وہ نہیں لیا گیا, اس کی وجہ سے پاکستان کو مسلسل نقصان ہوتا رہا ہے. اب ایسا وقت آ گیا ہے جب امریکہ اور دوسرے ممالک پاکستان پر بہت دباؤ ڈال رہے ہیں, تو پاکستان نے ایک لحاظ سے بڑی دیر میں وہی ایکشنز لیے جو اس کو لینے چاہیے تھے, کیونکہ یہ نہ صرف امریکہ بلکہ یہ بین الاقوامی جو اقدام تھے وہ تو میرے خیال میں کسی صورت میں پاکستان اس سے بچ نہیں سکتا تھا, لیکن چونکہ ان کے جس قسم کے تعلقات ان اداروں سے رہے ہیں, جس تنظیموں سے رہے ہیں فوج کے خاص طور سے, تو ان کے لیے شاید مشکل تھا کہ ایک دم ان کے اوپر عمل کیا جائے, لیکن اب چونکہ پاکستان کے پاس کوئی راستہ ہے ہی نہیں سوائے اس کے کہ اس پر عمل کیا جائے یا پھر سینکشنز یا دنیا کی ایک لحاظ سے دباؤ کو برداشت کرنا پڑے, جس کا پاکستان جو ہے اس وقت قابل ہی نہیں ہے کہ
تو
یہ
پاکستان کیا راستہ اختیار کرے گا آپ کے خیال میں, یا خاص طور پہ عسکری قیادت کیا فیصلہ کرے گی, ایکشن لینا ہے یا پابندیاں فیس کرنی ہیں؟
میرا تو خیال میں اس وقت ایکشن لینا ہے پاکستان نے, اور انیشیل ایکشن تو لیا ہے لیکن کچھ دیر سے لیا ہے, اس کی وجہ سے شاید ممکن ہے کہ پاکستان کو نقصان پہنچے, لیکن میں یہ سمجھتا ہوں کہ اب پاکستان یہ ضرور ایکشن تو لے رہا ہے, اور بڑی بدقسمتی ہوگی اگر پاکستان پر اس وقت اور دباؤ ہو, اس لیے کہ پاکستان کی جو مشکلات ہیں اور جس قسم سے پاکستان سٹرگل کر رہا ہے ہر فیلڈ میں, تو اس کی مشکلات اور بڑھیں گی اور اس سے امریکہ اور مغربی دنیا کو بھی فائدہ نہیں ہوگا. میں سمجھتا ہوں کہ یہ پاکستان نے جو ایکشنز لینے تھے وہ لیے ہیں, اب یہ ضرور ہے کہ اس پر جس طریقے سے عمل ہونا چاہیے تھا وہ
جی ایک عمل, دوسرا ٹائمنگ اور تیسرا وہ کہتے ہیں کہ اس کو پراپر طریقے سے سیل کرنا. فرحت آصف صاحب بہت شکریہ آپ کا بھی, آپ سے یہ پوچھنا چاہوں گا کہ جیسے جنرل صاحب کہہ رہے ہیں کہ ظاہر ایکشن لینے کے باوجود نقصان ہو رہا ہے پاکستان کا, پاکستان کے وزیر داخلہ کا بھی بیان کوٹ کر دوں, وہ یہ کہتے ہیں کہ اگر پاکستان کو اس لسٹ میں شامل کیا گیا اس فہرست میں تو دہشت گردی کے خلاف کوششیں متاثر ہوں گی, پاکستان کے جو فائنینشیل اور معاشی دھڑے ہیں یا سرکلز ہیں وہاں سے باتیں آ رہی ہیں کہ بہت زیادہ نقصان ہوگا, معیشت کو بھی بہت نقصان دہ ثابت ہوں گی, یہ ساری چیزیں بہت آبویس ہیں, واضح ہیں. کیا اب پاکستان اس ڈیمیج کو کنٹرول کر سکتا ہے, اگر کر سکتا ہے تو کس طرح سے کر سکتا ہے, اور کیسے ایسے انیشیٹو لیے جائیں کہ انٹرنیشنل کمیونٹی اس سے مطمئن بھی ہو؟
بہت شکریہ سر, آپ نے مجھے موقع دیا ہے اس بات پہ بات کرنے کا, یہ بڑا امپورٹنٹ آج کل آج ٹائم ہے پاکستان کے اوپر. मैं जो देख रही हूँ वो ये है कि आप ये देखिए कि ये जो इंटीरियर मिनिस्ट्री है और मिनिस्ट्री ऑफ फॉरेन अफेयर्स है उनकी किस तरह की सीरियसनेस आप देख रहे हैं इन चीजों को लेके चलने में ना। जहाँ तक ये बात है कि डैमेज हुआ है या होने वाला है या हो जाएगा, उसमें ये बात बहुत जरूरी और अहम है कि आपको आपको याद होना चाहिए कि पहले भी पाकिस्तान इस लिस्ट में था और वो कैसे ऐसे इकदाम किए गए थे कि वो इस लिस्ट से निकल गया था। 2015 में अगर आपको याद हो तो वो ग्रे लिस्ट उस लिस्ट से निकल गए थे और वही तो इकदाम उस वक्त दिए गए होंगे कंक्रीट के जो वो निकल गए। और अब जरा आप टाइमिंग्स ये देख लें कि इस वक्त जो है वो सिचुएशन इस तरह की है पाकिस्तान के अमेरिका के ताल्लुकात, जैसे मैं पैनलिस्ट ने बताया आपको बहुत अच्छे तरीके से कि पाकिस्तान के अमेरिका के साथ ताल्लुकात जो है वो इस वक्त बिल्कुल लोएस्ट लेवल पे आ चुके हैं। हमें ये देखना है कि हमारी जो एम्बेसी है यूएस में वो कितनी प्रोएक्टिवली स्मार्ट डिप्लोमेसी, हमें इस वक्त बहुत ही इंटेलिजेंट तरीके से स्मार्ट डिप्लोमेसी के जरिए इन सारी चीजों को फेस करना पड़ेगा। ये चीजें पाकिस्तान में पहली बार नहीं है, ये हमेशा से हमें फेस करनी करते आए हैं हम और करते रहे हैं। हमें ये देखना है कि हम कितनी स्मार्टली उन चीजों को इंटेलिजेंटली उन चीजों को डिफाइन करते हैं। अब अगर आप मैं किसी को क्वेश्चन नहीं करूंगी इस वक्त आप इंटीरियर मिनिस्ट्री और प्लानिंग कमीशन को एक ही मिनिस्टर हेड करें, आप उसको उस सीरियसनेस को भी आप सामने लाइए। उसके बाद आप फॉरेन ऑफिस की जो इस वक्त की सिचुएशन है उसको भी सामने लाइए और यूएस एम्बेसी पाकिस्तान की जो एम्बेसी है वहां पर यूएस में उसकी भी जो है
परफॉर्मेंस जो है एंगेजमेंट जो है
उसको भी देखिए।
हाँ, ये यहाँ पे तनकीद होती है कि हमारी
पड़ेगा हम हमेशा से असर हम इन चीजों को हमेशा से फेस करते आए हैं। ऐसी बात नहीं है ये हमारे लोएस्ट एव हो हमारी हाईएस्ट लेवल ऑफ रिलेशनशिप हो, वो कुछ स्मार्ट लोगों की और इंटेलिजेंट तरीके से इन चीजों को हैंडल करने की जरूरत होती है। दूसरा ये बहुत अहम है असद कि हमें जो हमारी सिविल सोसाइटी है इस वक्त जो हमारी पाकिस्तान में एग्जिस्ट करती है इंटेलिजेंसिया है सिविल सोसाइटी है, अगर वो नेशनल एक्शन प्लान अगर वो बना था तो उसमें उनकी कंसेंट भी थी उनकी राय भी थी, ऐसा नहीं था कि उनसे राय ना ली गई हो। तो ठीक है वो प्रोएक्टिवली पॉलिसीज बनती हैं और फिर वो मॉनिटर नहीं होती है। मॉनिटरिंग में सिर्फ गवर्नमेंट का रोल नहीं है हमारा अपना रोल भी है।
Exactly.
हम किसी एक गवर्नमेंट को ब्लेम नहीं कर सकते।
लेकिन फर्द एक और सवाल आपका डिप्लोमेसी से भी ताल्लुक है।
सिचुएशन जो है ना इस तरह की जो स्पेशली इंटरनेशनल लेवल पे कुछ ऐसे इंस्टीट्यूशन पाकिस्तान एग्जिस्ट करते हैं जो कि इन चीजों को मॉनिटर करने में उनका बहुत
और आपको याद होगा कि दुनिया भर में खासतौर पर मगरब के अंदर फाइनेंशियल रेगुलेशन से मुतालिक मनी लॉन्ड्रिंग से मुतालिक मुख्तलिफ ग्रुप्स की जो फाइनेंसिंग है उसके लिए जो इन्वॉल्वमेंट है उसकी मॉनिटरिंग में ऐसे ऐसे कवानीन बनाए गए हैं, बहुत तब्दीलियाँ आई हैं। क्या पाकिस्तान उसको कोप नहीं कर पा रहा अगर हम बिल्कुल अमरीका पाकिस्तान ताल्लुकात से हट के देखें, यह भी एक सवाल है। लेकिन आपसे सिफारतकारी से मुतालिक आपने खुद एक बात की, आपने हवाला अमरीका में पाकिस्तानी सिफारतखाने का दिया है जिसकी तारीफ लोग ये करते हैं कि कम्यूनिटी इंगेजमेंट बहुत बढ़ गई है और तनकीद उसके ऊपर ये है कि जो प्राइमरीली एक बड़ी असाइनमेंट है सिफारतकारी के शोबे के अंदर वहाँ पे कुछ वीकनेसेस हैं। लेकिन मैं आपसे जानना चाहूँगा कि सिर्फ अमेरिकी सफारतखाने से हट के भी कोई बाकी दुनिया भी, जैसे आज जर्मनी ने भी इंडोर्स किया है, बाकी इंग्लैंड है, बहुत सारे मुल्क जो हैं वो फ्रांस है, वो ये अंडरस्टैंड कर रहे हैं इस मौक़िफ़ को कि पाकिस्तान का जो निज़ाम है वो कमज़ोर है, टेरर फाइनेंसिंग या दहशत गर्दों को मुआवनत हो सकती है। सो इस रेफरेंस में जनरली भी पाकिस्तान की जो सफारतकारी है या पाकिस्तान के साथ जो खड़े हुए मुल्क नज़र आते हैं वो बहुत कम नज़र आते हैं। क्या क्या वजूहत हैं, क्या खामियाँ हैं आपके ख्याल में?
मेरा तो ये ख्याल है उसमें वही दोबारा से नहीं वही इंडोर्स वो बात दोबारा से दोहराऊंगी कि हमें अगर वो मुल्क जो है ना ये पाकिस्तान का मसला नहीं है टैलेंट ऑल अराउंड द वर्ल्ड, ये सिर्फ पाकिस्तान का मसला नहीं है, इंडिया का भी इतना ही स्ट्रॉन्ग मसला है। बाकी दुनिया में आप लिस्ट में देख लें तो यूएस इवन जो है ना वो भी थोड़ी सी हाई रैंकिंग में ऊपर आ चुका है, यानी ये सबका मुश्तरका मसला है। हम कहें कि हर चार सिर्फ पाकिस्तान का सिचुएशन है तो देखिए उसमें भी वही बात है कि आप जो अपने आप को अपना केस कितने अच्छे तरीके से डिफेंड करते हैं, उसको प्रेजेंट किस तरह करते हैं, उनको किस किन किन सॉलिड रीजन से, क्योंकि जो इस तरह की इंटरनेशनल फोरम्स होते हैं जहाँ पर आपने तैयारी के साथ अपनी जो केस है उसको प्रेजेंट करना होता है। आपको मैं ये बात दोहराना चाहूंगी कि 2015 में अगर हम लिस्ट से बाहर आ गए कभी भी दोबारा से डालेंगे और हमें प्रेशर आए तो हमें करेंगे हम ऑलरेडी।
और एक अनफॉर्चुनेटली बड़ा क्रिटिकल टाइम पाकिस्तान के अंदर ये है कि इंतखाबात का सीजन ये वो चल रहा है, सियासी जमातें पता नहीं कितनी ओनरशिप लेती हैं।
दूसरा जो है ना दूसरा ये भी है कि एट द इंटीरियर लेवल बहुत सारी चीजें हम फेस कर रहे हैं जहाँ पर आपकी जो है ना ऑपरेशन आपका जो है ना अक्रॉस द बोर्ड चल रहा है। फिर इसके अलावा आप जो है इलेक्शंस में आपकी जो पॉलिटिकल पार्टीज है और दूसरा स्टेट इंगेजमेंट है वो आपकी चल रही है, लेकिन मेरा कहना, मेरा मकसद कहने का ये है और मेरा एनालिसिस भी यही कहता है कि अगर पाकिस्तान उस वक्त निकल जाता तो अभी भी कुछ ऐसे इकदाम उससे डबल लेवल की नहीं, उससे ज्यादा एंडोर्समेंट स्ट्रॉन्ग लेवल पे आप जो है ना अपने केस को प्रेजेंट करें। पाकिस्तान एक और बहुत इंपॉर्टेंट बात यह है कि पाकिस्तान ने इस जो वॉर ऑन टेरर है इसमें सबसे ज्यादा कुर्बानियां दी हैं, सब कुछ है, लेकिन उसकी प्रोजेक्शन, उसकी बेटर रिप्रेजेंटेशन इन द वर्ल्ड कि हम वाकई इससे सबसे ज्यादा ना सिर्फ हमारी सोसाइटी बल्कि रीजनल लेवल पे भी हम सफर करें, लेकिन उसको प्रेजेंटेशन इतनी वो जिसको जरूरत होती है ना वो नहीं है, ताकि लोग हमें इंटरनेशनल दुनिया हाँ मानती है लेकिन उसको जब ये इस तरह के फोरम जाते हैं वो कहते नहीं ऐसा तो कुछ भी नहीं
जी, बाकी दुनिया को भी साथ लेके चलना होगा। फरहत और तलत मसूद साहब आपका भी रह चुके हैं हमारे साथ, मगर रहिएगा दो मिनट और। मैं अली इमरान साहब, ज़रा इस एंगल पे आप रोशनी डालिए, इंटरनेशनल किस तरह की इंगेजमेंट की ज़रूरत है कि वहाँ पे ये तासर मजबूत हो कि पाकिस्तान इकदाम कर रहा है। जैसे पाकिस्तान ने कबायली इलाकों में जो एक्शंस लिए उसको ज़्यादातर लोग सराहते हैं बशमूल अमेरिका के, लेकिन सिर्फ हकानी नेटवर्क को वो अलग कर लेते हैं। इंटरनल जो पाकिस्तान के अंदर ऑर्गेनाइजेशन हैं, नैप को, नेशनल एक्शन प्लान को सब ने सराहा, लेकिन लश्कर तैयबा के बारे में कोई स्ट्रिक्ट एक्शन नज़र नहीं आता तो उसके ऊपर तनकीद होती है। सो पाकिस्तान कैसे तहफ़ात दूर करे और कैसे दुनिया को कन्विंस करे जो भी वो जिस सतह के भी एक्शन ले रहा है?
देखें जी, ये तो एक जो नैरेटिव का एक दुनिया में एक तरफ तो इसे हम कह सकते हैं कि कंपटीशन चल रहा है पूरी दुनिया में, लेकिन अब हमें ये करना होगा कि पाकिस्तान को कोई वसाइल की कमी नहीं है, पाकिस्तान की डिप्लोमेटिक प्रेजेंस है दुनिया के बड़े बड़े फोरम्स पे, चाहे वो यूरोप में या अमेरिका में या दूसरे जगहों पे, और पाकिस्तान कितनी तंजीमों का मेंबर है जिसमें कि सिक्योरिटी ऑर्गेनाइजेशन हैं, इकोनॉमिक हैं, रीजनल हैं, तो पाकिस्तान को तो कोई मेरे ख्याल में ऐसी मुश्किल नहीं आनी चाहिए। हाँ, इसको एक ऑर्गेनाइज तरीके से ऐसे करना चाहिए, मैं समझता हूँ कि पाकिस्तान के जो थिंक टैंक्स हैं वो अमेरिका और मगरबी मालिक के दूसरे थिंक टैंक के साथ मिलके फोर्स बनाएं और उनको वहाँ पे जो दुनिया के वर्ल्ड कैपिटल जिन्हें हम कहते हैं वहाँ पे पेश किया जाए।
फरहत आसिफ हमारे साथ हैं, उनके जो इंस्टीट्यूट है वो एफिलिएट कर रहा है मुख्तलिफ दुनिया के थिंक टैंक्स के साथ। फरहत, मैं सही कह रहा हूँ?
जी। तो दूसरा ये कि हमें सफारतकारी की सतह पे अगर देखा जाए तो हमें इसको एक एक्सपेंड करना होगा कि पाकिस्तानी जो डिप्लोमेट्स हैं वो भी क्योंकि यहाँ पे आपको पता है कि कल्चर है यहाँ पे थिंक टैंक्स का, कि थिंक टैंक से जब रिपोर्ट आती है तो उसके बाद उसको हाईलाइट किया जाता है गवर्नमेंट के सर्कल्स में, उसको मीडिया में हाईलाइट किया जाता है, फिर मीडिया से एंगेजमेंट जो है पाकिस्तान को उस वो भी बढ़ानी होगी। अब अगर हम अमरीका की बात करें तो मैं समझता हूँ कि पाकिस्तानी अमेरिकन जो हैं उनको उनके साथ पाकिस्तानी एम्बेसी को ऐसे कल्टीवेट रिलेशनशिप करना चाहिए और उनको अपडेट देने चाहिए कि जब यहाँ पे एक पॉलिटिकल सिस्टम ऐसा है कि जो अवाम के पास जाते हैं, अब मैं हम जानते हैं यहाँ पे कि पाकिस्तानी अमेरिकन बड़े बड़े प्रोमिनेंट जगहों पे, चाहे वो बिजनेस में, दूसरे शोबों में, मेडिकल में, तो वो यहाँ के जो कांग्रेस मैन है जब वो इलेक्शन होता है तो उनके लिए फंड रेजिंग करते हैं। तो मैं समझता हूँ कि पाकिस्तानी अमेरिकन जो लीडर्स हैं उनको यहाँ पे इस चीज के बारे में ब्रीफ करना चाहिए कि पाकिस्तानी।
हाँ, नहीं वो दुरुस्त है, लेकिन अली इमरान आपको पता है ना कि अमेरिका के अंदर इस रेफरेंस में बड़े स्ट्रिक्ट लॉज हैं कि अगर कोई लोग पाकिस्तान के नुक्ता नजर को बयान करने लग जाए तो मतलब ये है कि फिर वो लॉबिंग कर रहा है, और लॉबिंग अगर कर रहा है खासतौर पर कांग्रेस मैन के साथ तो अगर वो रजिस्टर्ड है कि नहीं है। जनरल साहब, मैं आपसे ये पूछना चाहूँगा, पाकिस्तान की फौज खास तौर पर क्या ऐसे इनिशिएटिव ले कि हमेशा दुनिया भर में, अमेरिका में बिलखसूस और बाकी दुनिया में, अगर वहाँ से अच्छे इनिशिएटिव भी लिए जाते हैं तो सराहे नहीं जाते हैं या फिर एक शक की नज़र वो बदस्तूर कायम रहती है। सो पाकिस्तान की फौज अपनी कार्रवाइयों में, एक्शंस में, अपने ऑपरेशंस में कैसे ट्रांसपेरेंसी लाए?
ये मेरे ख्याल में बड़ा ज़रूरी है। देखिए, बात दरअसल ये है कि इसके बावजूद कि पाकिस्तान ने इतनी कुर्बानियां दी हैं और मुसलसल दे रहा है और अपनी जो इंटरनल जंग है उसमें तो काफ़ी उसने कामयाबी भी हासिल की है और इसका तो मेरे ख्याल में सारी दुनिया को एहसास भी है और मानते भी हैं, लेकिन ये जो है पॉलिसी जो इसमें ऐसी चीज़ें हैं जिसमें तजाद भी है। एक लिहाज से आप देखिए कि अब इसमें कोई शक नहीं कि एक वक्त था जबकि जो तंजीमें जिसका के इन पर पाबंदियां लगी हैं, चाहे वो लश्कर तैयबा हो या उसके एफिलिएट्स हों, उन पर एक वक्त था जो कि पाकिस्तान की जो पॉलिसी थी उसको इग्नोर किया जाता था, लेकिन जब से वो लोग یہ تمام تنظیمیں جو ہیں وہ بین ہوئی ہوئی ہیں, تو پاکستان کو بھی میرے خیال میں یہ سوچنا چاہیے تھا کہ اسی طریقے کے اقدامات لیے جائیں, لیکن انہوں نے مصلحت کی بنا پر یا اندرونی سیاست کی بنا پر انہوں نے کوئی ایکشنز نہیں لیے اور آخر وقت تک چھوڑ دیا. اس وجہ سے امریکہ کو موقع ملا کہ اس کو دباؤ بڑھاتا چلا جائے, اور امریکہ ایسے بھی آج کل پاکستان پر دباؤ بڑھانا چاہ رہا ہے تاکہ وہ اس سے تعاون چاہتا ہے افغانستان میں.
اچھا سر ایک سوال ہے صرف ٹیکنیکل, اگر اس میں پاکستان کو نکال کے دیکھیں
تیار نہیں ہے اور یہ پالیسی بالکل صحیح ہے, لیکن اس کے ساتھ ساتھ پاکستان کو میرے خیال میں بین الاقوامی سطح پر وہ ایکشنز لینے چاہیے جو کہ قوانین کے لحاظ سے ایسے ہیں, اگر ان کے خلاف ان کے ساتھ ایکشنز نہیں لے گا تو یہ دباؤ جو ہے یہ بڑھتا چلا جائے گا. میرا تو یہ خیال ہے کہ اب وقت آ گیا ہے کہ کوئی بین الاقوامی سطح پر پاکستان ایسا اقدام نہ لے جس سے کہ پاکستان پر دباؤ بڑھے, بلکہ ایسی پالیسیز اختیار کرے اور ایسے اقدام ایسے
انیشیٹو لے جس سے باقی لوگ مطمئن ہو. مجھے پروگرام کے فارمیٹ کے مطابق دو سے
باہر کے جو ممالک ہیں ان میں اعتماد پاکستان پر بڑھتا چلا جائے نہ کہ کم ہو, اور یہ جو بڑا افسوسناک بات ہے کہ نہ صرف امریکہ بلکہ تین برطانیہ, جرمنی اور فرانس, کیونکہ کہا جاتا ہے کہ ان سے تعلقات پاکستان کے نسبتاً کافی اچھے ہیں, خاص طور سے یہ تو کہا جاتا ہے کہ برطانیہ سے تو بہت ہی اچھے تھے, لیکن جب وہ بھی امریکہ کا ساتھ دیتے ہیں دباؤ کی وجہ سے یا جو بھی وجوہات ہیں ان کے خود کے مفادات کو دیکھتے ہوئے, میں یہ سمجھتا ہوں کہ اب وقت آ گیا ہے کہ پاکستان کچھ ایسے اقدام لے جس سے کہ بین الاقوامی سطح پر پاکستان کی جو ساگ ہے
وہ بہتر ہو. بے شک یہ وقت کی ضرورت بھی ہے. مجھے پروگرام کے فارمیٹ کے مطابق ہر سیگمنٹ میں اور اس کے آخر پہ ہم دو سے تین کالر جو ہیں وہ بھی لیں گے تاکہ ان کی رائے لے سکیں. ان کا سوال یاسین ہے ہمارے ساتھ سیالکوٹ سے. جی السلام علیکم.
سر محمد یاسین عرض کر رہا ہوں. سر مجھے یہ گزارش کرنی تھی کہ پچھلے 15 سال میں پاکستان نے امریکہ کی طرف سے مسلط کی گئی جنگ میں بے مثال قربانیاں دی ہیں جن کی مثال نہیں ملتی, تو کیا پاکستان کو شاباش دینے کے بجائے اس نے انڈیا کو شاباش دیا اور پاکستان کو یہ کہا ہے کہ یہ دہشت گردی پھیلا رہا ہے, تو کیا امریکہ کے کوئی ڈیمانڈ ہیں وہ کوئی ختم ہونے میں آتی ہیں پاکستان کے لیے؟
بہت شکریہ آپ کا یاسین, آپ سیالکوٹ سے ہمارے ساتھ تھے. ان سوالات کا جواب آلریڈی آ چکا ہے کہ ایک دباؤ بھی ہے, تعلقات میں خرابی بھی ہے. طارق شختائی صاحب ہیں قصور سے ہمارے ساتھ.
جی السلام علیکم اسد بھائی. تو میرا سوال یہ ہے کہ کیا یہ واچ لسٹ میں پاکستان کو رکھنا یہ امتیازی سلوک پاکستان کے ساتھ روا نہیں ہے؟ دوسری بات یہ ہے کہ نیشنل ایکشن پلان کے تحت ایک محتاط اندازے کے مطابق یہ تھا کہ ہر دوسرے دن پاکستان کے بڑے شہر میں دہشت گردی کے واقعات ہوتے تھے. الحمدللہ اب وہ کنٹرولیبل ہیں, کنٹرول میں ہیں. اگر واچ لسٹ میں پاکستان کو رکھا جائے گا تو دہشت گردی کی ساکھ کس حد تک متاثر ہونے کے خدشات ہیں؟ یہ میرا سوال.
طارق صاحب بہت شکریہ. میں پہلے سے بس جانے پہلے مختصر آپ سے یہ کہتا ہوں, دنیا کے کنسرن یہ ہیں کہ پاکستان نے جو ٹیررسٹ کے خلاف ایکشنز لیے ہیں, ٹیررزم پاکستان کے اندر کم ہوا ہے, سیکیورٹی میئرز کو اپریشیٹ کرتے ہیں, لیکن وہ یہ سمجھتے ہیں کہ وہ گروپ جو دوسرے ملکوں کے لیے خطرناک ہو سکتے ہیں, جیسے لشکر طیبہ کا نام لیا جاتا ہے کہ بھارت کے لیے یا حقانی نیٹورک افغانستان کے لیے, ان کی موومنٹ یا ان کے لیے فائنانسنگ کے اگر نیٹورکس اوپن ہے تو اس وجہ سے کرٹیسزم ہے. یہ سوالات آ رہے ہیں. آپ کا بھی بہت شکریہ. آخری کال ہے سیگمنٹ سے پہلے میاں اکرم اٹک سے.
افسر صاحب السلام علیکم. میاں محمد اکرم ایڈوکیٹ اٹک شہر سے عرض کر رہا ہوں. بات یہ ہے کہ تقریباً 40 سال ہو گئے, 30 لاکھ وہ افغان مہاجرین یہاں ہیں. اب حالت یہ ہے کہ اٹک کے لوگوں کو مکان نہیں ملتا ہے, اور ان کو ملا ہے وہ اس کو واپس کیوں نہیں بلاتے ان کو؟
یہ ہمارا اگلا سیگمنٹ ہے, اس کے اوپر ہم تفصیل سے بات بھی کر رہے ہیں. میاں صاحب بہت شکریہ آپ تمام پینلسٹ کا. علی عمران آپ ہمارے ساتھ رہیں گے اگلے سیگمنٹ میں. تمام مہمانوں کا, فرحت آصف صاحب آپ کے ہم ممنون ہیں, جنرل طلعت منصور صاحب آپ نے بھی ہمیں جوائن کیا, آپ کا بہت شکریہ. سامعین ایک بریک, بریک کے بعد واپس آئیں گے. افغانستان کی پولیٹیکل سچویشن اور پلس افغانستان کے جو پناہ گزیر پاکستان کے اندر موجود ہیں ان سے متعلق جو تحفظات پاکستان کے سامنے آ رہے ہیں اس پہ بھی ہم بات کریں گے ایک بریک کے بعد.
کہتے ہیں کہ خبریں تو بھائی لوکل ہوتی ہیں, لیکن جب ہمارے اور دنیا بھر کے مسائل ایک سے لگنے لگے
آپ کو
तो आंखें खुली रखनी चाहिए।
पाकिस्तान और भारत के
क्या पता कौन सी खबर आपके काम आ जाए।
Great idea.
25-year-old, 22-year-olds for building billion-dollar companies.
Our dream is to bring new technologies.
View 360, सिर्फ आज न्यूज पर।
वॉइस ऑफ अमेरिका से प्रोग्राम जहां रंग में आपका एक बार फिर खैर मकदम। मैं हूं असद हसन, प्रोड्यूसर हैं गुलरुख और हमारे साथ इंजीनियर जॉन राइडन। और प्रोग्राम के इस हिस्से में हम बात करेंगे अफगानिस्तान की सियासी सूरतहाल पर भी, और लेकिन उससे पहले अफगानिस्तान के पनाह गुजीन जो पाकिस्तान के अंदर मौजूद हैं। गुज़श्ता रोज़ पाकिस्तान की फ़ौज के सरबराह ने म्यूनिख के अंदर जो गुफ्तगू की, जिसमें उन्होंने इस बात को रिलेट किया कि पनाह गुजीन वहाँ पर मौजूद हैं, इस वजह से उन अफराद की आमद रफ्त को भी नज़र में रखना मुश्किल, मुमकिन या आसान नहीं है जो अफगानिस्तान के अंदर दहशतगर्दी में मुलविस हैं, और ना सिर्फ ये कि इस वजह से उनके खिलाफ कामयाबी से एक्शन भी नहीं किया जा सकता है, क्योंकि वो पनाह गुजीनों की कुछ शील्ड बनाए हुए हैं या उनकी शक्ल में उन कैंपों के अंदर मौजूद हैं। ये एक वर्जन है, इसके ऊपर तनकीद भी हो रही है। बहुत सारे लोग पाकिस्तान के अंदर भी ये कह रहे हैं कि ऐसा जो मौक़िफ़ है या इस मामले को अगर पोलिटिसाइज किया गया तो ये पाकिस्तान के लिए ज़्यादा अच्छा नहीं होगा। और दूसरी तरफ जो है कि ह्यूमन क्राइसिस जो है वो ऑफकोर्स 25 से 30 लाख की तादाद में, या अभी 16 लाख ऑफिशली बताए जाते हैं जो रजिस्टर पनाह गुजी हैं, सो उनके लिए भी मुश्किल इससे बढ़ेंगी। सो इसको इस अंदाज में बयान नहीं किया जाना चाहिए है, और इसको सियासत की नज़र इस मामले को नहीं होना चाहिए। इसको प्योरली जो इंटरनेशनल कवानीन है उसके ताबे इसको देखना चाहिए, और साथ साथ उसकी जो ह्यूमैनिटेरियन एंगल है उसकी नज़र से इसको देखा जाना चाहिए है। लेकिन पाकिस्तान ने ये एक वर्जन दुनिया के सामने रखा है, कितना एक्सेप्टेबल है, कितना मंतकी है, कितना वजनी है, इसका एनालिसिस करेंगे। हमारे साथ अभी हमें ज्वाइन किया है मरियाले अबसिन ने, टीवी एंकर हैं, जर्नलिस्ट हैं, अफगानिस्तान बेस्ड हैं। अली इमरान साहब पाकिस्तानी ओरिजिन से बुनियादी ताल्लुक़ वाशिंगटन के अंदर मौजूद हैं, सीनियर साफ़ी हैं, तजियाकार हैं। दोनों मेहमानों का बहुत शुक्रिया। और मरियाले अबसिन से ज़रा पहले शुरू करते हैं। मरियाले, क्या कहेंगे पनाह गुज़ीनों से मुतालिक पाकिस्तान का जो ताज़ा तरीन बयानी आया है कि उनके सबब, उनकी वजह से चूँकि मुख्तलिफ़ कैंपों में दहशतगर्द भी आ सकते हैं, पॉसिबिलिटी है, और फिर ये कि उन कैंपों में पाकिस्तान कार्रवाई या ऑपरेशन नहीं कर सकता है, ये वजह है कि अगर कोई कहीं पे मौजूद भी है तो उसको सॉर्ट आउट नहीं किया जा सकता। आपकी राय।
जी अस्सलाम वालेकुम आपके लिए और हमारे भाई इमरान साहब के लिए। तमन्नियात नेक। और जहाँ तक सवाल आता है रिफ्यूजीज या महाजरीन का, वो जो पाकिस्तान में रह रहे हैं, एक्चुअली ये इशू कई सालों से चल रहा है पाकिस्तान अफगानिस्तान के दरमियान। और जब भी पॉलिटिकल प्रेशर्स आते हैं पाकिस्तान के ऊपर, तो मेनली पाकिस्तानी पॉलिटिशियन अफगान रिफ्यूजीज को यूज करते हैं। जैसे कि आप कोई प्रेशर लाना चाहते हो अफगान गवर्नमेंट पे, और ऐसे ही कुछ आप दम किया देते हैं पाकिस्तान की तरफ से। पाकिस्तानी गवर्नमेंट ने सालों में ही अफगान महाजरीन को अपने लिए एक वसीला बना के रखा है, एक आला, और इस वसीले से अफगान गवर्नमेंट पर प्रेशर डालता है। जैसे कि आपने देखा, आप तुरखम और छवन जो दो अहम रास्ते हैं ट्रांजिट के हवाले से पाक अफगान ड्यूरल लाइन के ऊपर, और यहाँ पे ये रिफ्यूजीज का केस भी सेम टू सेम है। क्योंकि जब पाकिस्तान ऐसे प्रेशर की तरह यूज करते हैं, तो या एक पहलू से जब हम देखते हैं तो अफगान गवर्नमेंट अभी तक कैपेबल नहीं है, इसलिए कि यहाँ पे इनसाइड द कंट्री प्रॉब्लम्स बहुत ज्यादा है। ऑलरेडी जो लोग यहाँ पे आ चुके हैं, रिफ्यूजीज जो मिलियंस के तादाद
नहीं, लेकिन इस बात का इम्कान नहीं है कि जो अफगानिस्तान को मतलूब अस्करियत पसंद हो।
मैं आ रहा हूँ आपके आपकी आपके बात की तरफ आ रहा हूँ। और जब इसको हम देखते हैं, तो आप जिनीवा कन्वेंशन को देखते हैं, ये जो सारे रूल्स और कवानीन और कवायद है इंटरनेशनल रिफ्यूजीज के हवाले से, तो यहाँ पे पाकिस्तान नक्स कर रहा है। आई मीन ये उनके तरफ से बार बार हो चुका है, तो यहाँ पे कैपेबिलिटी पहले बनानी चाहिए और फिर बाद में कुछ सेटलमेंट होनी चाहिए। जैसे कि यहाँ पे जब भी एनालिसिस होता है तो कहते हैं कि आपको आदात बनानी चाहिए कि कितने अफगान रिफ्यूजीज अफगानिस्तान भिजवाने चाहिए, और ऐसा कुछ हो नहीं रहा। कैपेबिलिटी लेक और वहाँ पाकिस्तान की तरफ से प्रेशर, और वक्त बे वक्त इस इशू को सामने ला के ये इशू चलता रहा है, पर मेरे ख्याल से दोनों गवर्नमेंट के दरमियान अंडरस्टैंडिंग होनी चाहिए, इसमें एमएनयू कुछ साइंस होनी चाहिए और वो फाइनल होनी चाहिए. दोनों तरफ उसको उस हवाले से उसको ठीक तरह से अमली करना जरूरी है, जो दोनों तरफ अलबत्ता ये कंट्रीज ये काम करें.
सही. लेकिन अब ज़रा मुख्तसर उस एंगल पे आइए, मैं इससे पहले कि इमरान के पास जाऊँ, कि अब जो पाकिस्तान ये कहता है कि वहाँ से जो अफगानिस्तान को मतलूब अस्करियत पसंद या टेररिस्ट ग्रो हो सकते हैं वो इन कैंप्स में आ जाते हैं, नकलो हरकत आज़ाद है, सो वहाँ पे ऑपरेशन नहीं हो सकता, कैसा लॉजिक है आपके ख्याल में, या क्यों करें इसमें वजन नहीं है, बज़ाहिर तो बड़ी एक वज़नी बात नज़र आती है.
कहाँ पे ऑपरेशन नहीं होने चाहिए?
जी नहीं, पाकिस्तान ये कहता है कि जो पाकिस्तान के अंदर पनाह गुज़ीनों के कैंप्स हैं उनके अंदर अफगानिस्तान से जो आने वाले लोग हैं वो अगर दहशत गर्द यहाँ से यहाँ क्याम करते हैं और फिर वापस जाके कार्रवाई करते हैं, सो हम कैसे उनको आइडेंटिफाई कर सकते हैं, कैसे उनको अलग कर सकते हैं, हमें क्या कैसे पता चलेगा?
जी आप अगर पाकिस्तान मिलिट्री और ISI के हवाले से आते हैं तो आप कैंप्स में जो कैंप्स है अफगान महाजरीन के वहाँ पे देयर इज नो डाउट कुछ ग्रोह होंगे जो वहाँ पे रह रहे होंगे. आइडेंटिफाई करना उनके लिए बहुत ज्यादा मुश्किल नहीं होगा. प्रॉब्लम ये है कि अब तो दुनिया अफगान गवर्नमेंट ये कह रही है कि उनके कैंप्स है, उनके कैंप्स का भरपूर तरीके से जांच होता है वहाँ पे. अब ये मेरे ख्याल से एक अलीबी है, एक बहाना है कुछ नए तरीके से जो पाकिस्तान पॉलिटिकली प्ले करना चाहता है. अगर उनको ऑपरेशन करना हो तो आइडेंटिफाई करना देयर इज नो डाउट ये मुश्किल होगा, पर वो बेसिस वो कैंप्स जहाँ पे टेररिस्ट रह रहे हैं उसको टारगेट करना बहुत मुश्किल नहीं है.
मैं आता हूँ जरा,
किया जाता
ठीक है, आपका नुकता नजर आ गया. अली इमरान साहब मुख्तसरन दोनों जावियों से पाकिस्तान का वर्जन भी आपके सामने रखा है और अफगानिस्तान से जो ज़ाहिर एतराज़ात हैं वो भी आपके सामने हैं.
जी जी देखें जी, ये तो एक 1980 से जो पाकिस्तान ने होस्ट किया हुआ है और अभी भी वहाँ पे 27 लाख के करीब अफगान रेफ्यूजीज हैं और वो बड़े बड़े वहाँ पे कैंप्स भी हैं. तो इस ये जो बात है महाजरीन की, ये दो तीन बड़े बड़े इशूज के साथ जुड़ी हुई है. एक तो ये है कि वाकई हमने ये देखा है ना सिर्फ पाकिस्तान अफगानिस्तान के बॉर्डर खत्ते में बल्कि दुनिया में ऐसा ही हुआ कि जो मिलिटेंट्स होते हैं वो मेल्ट हो जाते हैं रेफ्यूजीज में. फिर उसके बाद यहाँ पे ये जो हमारा पोरस बॉर्डर है अफगानिस्तान और पाकिस्तान का और इतना ट्वील बॉर्डर है जिसको कि मैन करना इतना आसान नहीं है, ये उसके साथ भी जुड़ा हुआ है मसला. फिर ये भी है कि ये सदियों से लोग एक दूसरे के रिश्तेदार हैं और वो ये तो 9/11 के बाद जो सूरत हाल है वो ये है कि वाकई इसमें एक इंतहाई अहम और एक कोऑर्डिनेटेड तरीके से चलना चाहिए दोनों मुल्कों को, कि वो इसमें पाकिस्तान के पास भी रिकॉर्ड होना चाहिए और पाकिस्तान के पास रिकॉर्ड भी है मेरा ख्याल है कि बहुत सारे जो अफगान रेफ्यूजीज हैं वो रजिस्टर्ड हैं, तो बहुत सारे रजिस्टर्ड नहीं भी हैं.
सही.
तो अब जब के दोनों ममालिक मिलिटेंसी का शिकार हैं तो इनको एक मिलजुल के ये काम करना,
कोऑर्डिनेशन इसमें इम्प्रूव होनी चाहिए. एक और इशू है, मैं ज़रा मरियाले से डिस्कस करना चाह रहा हूँ. मरियाले अफगानिस्तान के अंदर सियासी तौर पे भी इतला दी आ रही हैं कि जो इस वक्त सदर अशरफ गनी की हुकूमत है उनको कुछ मुश्किलात का या कुछ बहरानों का चैलेंजेस का सामना है. पहले अभी जो है वो ताज़ा तरीन डेवलपमेंट ये हुई कि समनगान के जो गवर्नर हैं जिनको उन्होंने हटाने का आर्डर दिया, 6 सूबों के वज़रा गवर्नर्स तब्दील करने का, सो उन्होंने इनकार कर दिया. इससे पहले बल्ख के अता मोहम्मद नूर साहब उन्होंने भी इनकार कर दिया था. किस तरह के चैलेंजेस पैदा हो रहे हैं और इत्तेफाक ये कि दोनों मुनहरफीन जो गवर्नर्स हैं इनका ताल्लुक जमात इस्लामी से है जिसके फ्रैक्शंस को लीड करते हैं अब्दुल्ला अब्दुल्ला साहब, वहाँ पे नुमाइंदगी है जिनकी वफाक के अंदर. सो क्या मसाइल पैदा हो रहे हैं अफगानिस्तान के अंदर सियासी तौर पे?
सियासी तौर पर यहाँ पे पॉलिटिशियन स्पेशली प्रेसिडेंशियल टेररिस्ट बहुत ज्यादा बिजी है इन लोगों के साथ जो जमीयत की पार्टी है या जमीयत इस्लामी. तो ये दोनों अफराद बल्ख प्रोविंस के गवर्नर अता मोहम्मद नूर और समनगान के गवर्नर ये एक ही पार्टी से ताल्लुक रखते हैं. जब ये दोनों एक लाइन पे जाते हैं तो आप गवर्नमेंट को इश्यूज पैदा होते हैं. ये पॉलिटिकली कुछ इशू दिख रहा है, ये जो आप देख रहे हैं यहाँ पे कोई اصلاحات کے نام پہ جو فارمیشن کیے جا رہے ہیں.
اگر یہ پولیٹیکل ایشو ہے سو کابل کتنا کیپیبل ہے کہ اس کے اوپر غالب آ جائے, کابل کتنا مضبوط ہے کہ ان سیاسی مسائل پہ غالب آ جائے, اور اگر نہیں آتا تو پھر کس طرح کے چیلنجز مزید پیدا ہوں گے ایک ایسے ملک میں جو پہلے ہی دہشت گردی سے اور شورش سے لڑ رہا ہے؟
کافی زیادہ مسائل ہے افغانستان میں. یہ اب اگر دیکھے تو ایون کابل کیپیٹل, یہاں پہ سیکورٹی بہت ٹف ہوتی جا رہی ہے. ہر جگہ پہ جب آپ جاتے ہیں تو چیک پوائنٹس ہے, پولیس ہے, فرام آل دا سائڈ آف سیکورٹی فورسز آپ دیکھ رہے ہوتے ہیں. تو اس حوالے سے جیسے کہ آپ نے کہا چیلنجز بہت زیادہ ہیں. جب بات آتی ہے گورنرز کے اوپر تو میرے خیال سے یہ ایشو کچھ ٹائم لے.
جی جی آپ میری آواز سن سکتے ہیں, غالباً ان کی لائن ڈراپ ہو گئی ہے. سو پروگرام کے اگلے سیگمنٹ پہ جانے سے پہلے علی عمران آپ تو ہمارے ساتھ ہیں, تین کالز جو ہیں وہ لیتے ہیں, اور کالر سے ہماری ریکویسٹ یہ ہے کہ وہ سوال کرنے کے بجائے اگر اپنے کمنٹس دیں تو ہم کوئکلی آگے بڑھیں. عمر دین ہے ہنگو سے, شوکت علی انجم بارہ والا سے, اور گلفام اور اگزی ایجنسی سے. سو عمر دین آپ بتائیے گا. جی عمر دین,
افغانستانی سوال ہے کہ پاکستان اور افغانستان میں جو دہشت گردی کے حملے ہوتے ہیں یہ انڈیا سے کہ دونوں ملک واپس میں لڑا ہے.
جی آواز آپ کی تھوڑی کٹ کٹ کے پہنچی ہے, غالباً آپ بھارت کی بات کر رہے ہیں. بھارت ظاہر ہے کسی بھی چیز سے اس طرح کے الیگیشن سے وہ انکار کرتا ہے. شوکت علی انجم ڈارا مالا سے.
اچھا سر السلام علیکم. سر
وعلیکم السلام.
شوکت علی انجم ڈارا والا سے عرض کروں میڈم. سر بات دراصل یہ ہے کہ پاکستان نے بہت سی قربانیاں دی ہیں افغانستان کے لیے, تو اب قمر جاوید باجوہ صاحب نے جو الفاظ کہے ہیں کہ قانونی حیثیت سے آئے جائیں رہیں, لیکن یہ بات نہیں کہ غیر قانونی طور پر. ایسے تو بھارت اور پاکستان کے بہت سے ممالک کے ساتھ تعلقات ہیں, بہت سی رشتے داریاں ہیں. ایران اور بلوچستان کے درمیان میں بہت سی رشتے داریاں ہیں. اس طرح تو ایک کھچڑی سی بن جائے گی سر, تو تمام ملک قانونی طریقے سے آنا جانا چاہیے.
بہت شکریہ آپ کا. گلفام اور ایجنسی سے.
السلام علیکم.
جی
سر میرا عرض یہ ہے نا, جب 40 سال پہلے رشیا نے افغانستان کے اوپر وار کیا تو اس کی مہاجر ایران میں بھی چلا گیا اور پاکستان میں بھی آ گیا, تو لاکھوں ابھی ایران میں بھی موجود ہے اور پاکستان میں بھی موجود ہے, لیکن ادھر کا مہاجروں کا یہی پوزیشن نہیں ہے جو ہمارا پاکستان کا پالیسی کی وجہ سے بن گیا یا افغانستان کی پالیسی کی وجہ سے بن گیا. اس میں فرق یہ ہے کہ ایران کی طرف سے تو نہ روڈے بند ہوتے ہیں نہ ادھر یہ حالات بن گئے, اور ہمارا ملک میں دہشت گردی بھی بن گیا اور افغانستان کے ساتھ بھی اتنا حالات خراب ہو گیا. امریکہ کی اوپر بھی پریشر ہمارے اوپر بڑھتے ہیں. اب لوگ تو نہیں جانتے کہ بات کی ہے. خدا حافظ.
بہت شکریہ آپ کا, بہت جاندار آپ کا سوال ہے. ویسے میں چاہوں گا علی عمران آپ اس پہ رسپونڈ کریں. وہ کہتے ہیں وہاں پہ بھی آخر پناہ گزیں گئے تھے لیکن ایسے مسائل دوسری جانب جنم نہیں لے رہے.
اس میں دیکھیں یہ ان کا ایک پوائنٹ بڑا ویلڈ ہے کہ دیکھیں یہ ایک لیگل طریقے سے ہونا چاہیے اور اس کو ایک بڑا آرگنائز. دیکھیں جب 90s میں جب برلن دیوار گرتی ہے تو اس کے بعد جب مغرب اور امریکہ پاکستان اور افغانستان جو خطے سے چھوڑ کے آ جاتے ہیں تو یہ بھی مہاجرین کا ایک بہت بڑی تعداد پاکستان کو ان کا ٹیک کیئر کرنا تھا.
صحیح.
تو وہ ان کو جس قسم کی فائنینشیل سپورٹ چاہیے تھی, ان کی تعلیم کا, ان کی صحت کا, اور پھر پاکستان کے لا اینڈ آرڈر پہ جو اثرات ہوئے وہ سب کے سامنے, تو پاکستان کو عالمی برادری نے اس طریقے سے سپورٹ نہیں کیا مہاجرین کے معاملے میں. دوسری اگر موجودہ حالات کی بات کی جائے جو لیگل انہوں نے بات کی کہ لیگل طریقے سے آنا چاہیے, بالکل ہونا چاہیے. اور اب تو 9/11 پوسٹ 9/11 تو ایسا سوچنا بھی میرا خیال ہے کہ کسی ملک کے لیے ممکن نہیں ہوگا کہ وہ بہت ساری اتنی بڑی تعداد میں کسی دوسرے ملک سے آئے ہوئے لوگوں کو
Exactly.
اس طرح. جی نمبر 3 یہ بات ہے کہ ایران اور پاکستان میں ڈفرینس یہ ہے کہ وہاں پہ شاید ایک بہت بڑی آبادی جو ہے وہ ایک ہی قسم کے, اگر ان کی ہم بیک گراؤنڈ کی بات کریں تو ریلیجیس گروپ کی بات کریں تو اس میں تو وہاں پہ اس قسم کے مسائل تو نہیں ہوئے. اور لیکن یہاں پہ پاکستان کی کیونکہ اپنے بھی اکنامیکلی پاکستان اتنا اسٹرانگ نہیں تھا اس زمانے میں, تو اس کو یہ
اور سیکٹیرین اینگل بھی ظاہر ہے یہاں پہ موجود ہے, اور دونوں ملکوں کے پھر جو سٹیکس ہیں وہ اس طرح کا براہ راست ان کی کہنا چاہیے کہ ڈے ٹو ڈے لائف کے اندر اتنی انگیجمنٹ نہیں ہے جتنی پاکستان افغانستان کی تھی. سو ہاں عمران ہمارے ساتھ رہیے گا ایک چند سیکنڈ کی بریک, بریک کے بعد واپس آتے ہیں, ذرا امریکہ کے اندر گن لاز کے اوپر بھی بات کریں گے.
صدائے جہاں, وائس آف امریکہ اور ریڈیو نیوز نیٹ ورک کی مشترکہ پیشکش. ہمیں امید ہے آپ ہمارا یہ پروگرام باقاعدگی سے سنتے ہیں. آپ کو صدائے جہاں کیسا لگتا ہے رائے دیجیے. ای میل ایڈریس آپ کو بتاتے ہیں sejradio@voanews.com, اور خط لکھنے کے لیے ہمارا پتہ ہے پروگرام صدائے جہاں, پوسٹ باکس 1399, اسلام آباد.
وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ, میں ہوں اسد حسن اور پروڈیوسر ہیں گلرخ, اور پروگرام کے سلسلے میں ہم بات کریں گے امریکہ کے اندر گن کنٹرول. گن کنٹرول کی جب ہم بات کرتے ہیں تو اسے مراد آپ یہ لیں کہ اسلحے یا بندوق کی عام اور آسان خریداری. اس ریفرنس کے اوپر بہت زیادہ جو سول سوسائٹی ہے وہ بھی احتجاج کرتی ہے. پولیٹیکل ایک بڑی پارٹی ڈیموکریٹک پارٹی, وہ بھی اس کو ریگولیٹ کرنے کے حق میں ہے, لیکن ایک بہت بڑی تعداد ریپبلکنس کی اور سول سوسائٹی کے اندر مختلف تنظیموں کی, وہ اس کو بنیادی آزادیوں میں اس کا شمار کرتے ہیں, اور یہی وجہ ہے کہ اس کی جو ریگولیشن جس طرح سے سخت بنانے کے تقاضے ہو رہے ہیں اس پہ عمل درآمد نہیں ہوتا. لیکن اس کا نتیجہ بدقسمتی سے یہ ہے کہ گاہے گاہے کچھ وقفے کے بعد اندھوناک واقعات جنم لے رہے ہیں. تازہ ترین واقعہ گن فائرنگ یا بلا اشتہار فائرنگ آپ کہہ سکتے ہیں, وہ فلوریڈا کے ایک اسکول میں پیش آیا دو روز قبل, جہاں پہ ایک طالب علم نے گھس کر, کم از کم 17 سال کا وہ اسٹوڈنٹ تھا, اور اس نے 17 افراد کو بشمول طلبا کے بچوں کے اور ٹیچرز کے ان کو ہلاک کر دیا. اور اب وہاں پہ خاص طور پہ اس حملے کے بعد جو سروائیورز تھے وہ انہوں نے مظاہرہ کیا ہے اسی اسکول سے کو 45 منٹ کے فاصلے پہ فلوریڈا کے اندر, اور وہ مطالبہ یہ کر رہے ہیں اور بلیم یہ کر رہے ہیں کہ جو لا میکرز ہیں وہ جو کانگریس کے اندر بیٹھے ہیں وہ بنیادی طور پہ ذمہ دار ہیں اس طرح کے فائرنگ کے واقعات پہ. تنقید بڑھتی جا رہی ہے, لیکن دوسری جانب صدر ٹرمپ نے ایف بی آئی پر تنقید کی, اور ان کا یہ کہنا ہے کہ حملہ آور نے اشارے چھوڑے تھے لیکن اس کو یہ ادارہ سمجھنے میں ناکام رہا ہے. یہ کچھ سچویشن ہے, بار بار اس طرح کے واقعات ہوتے ہیں, پھر ایک کہنا چاہیے کہ ابھار آتا ہے ان مطالبات کے اندر کہ گن کنٹرول کے اوپر سخت کہنا چاہیے کہ ریگولیشنز ہونی چاہیے, لیکن وقت کے ساتھ پھر وہ تھم جاتی ہیں. مسعود عبدالی صاحب نے بھی جوائن کیا, علی عمران صاحب پہلے سے موجود ہیں. مسعود عبدالی صاحب بہت ریسرچ کرتے ہیں, کالمسٹ ہیں, بلاگر ہیں, اور ہمارے انالیسز میں شامل ہوتے ہیں. عبدالی صاحب, گن کنٹرول اگین فلوریڈا کا انسیڈنٹ تھوڑے سے پس منظر کے ساتھ ہمیں بتائیے گا کہ یہ بحث اب کس طرف جا رہی ہے. اس بظاہر تو لگتا ہے کہ ابھی کسی منطقی انجام کے قریب نہیں ہے.
شکریہ اسد. دیکھیں, آپ نے جس واقعے کا ذکر کیا ہے وہ اس سال ہونے والا 18th واقعہ ہے, اور ابھی ہم 7th ویک میں ہیں اس سال کے, تو اس کا مطلب یہ ہوا کہ تقریباً 3 واقعات پر ویک جو ہے وہ اس قسم کے رونما ہو رہے ہیں امریکہ کے اندر. اور پھر سب سے بڑی جو بات ہے, ان تمام واقعات میں جو ہے لائسنس یافتہ اسلحہ استعمال ہوا ہے, اور ان کی بچوں کی عمر بھی 14 سے 16 سال, بلکہ ایک جگہ تو کیلیفورنیا میں تو آپ کو پتہ ہے 14 سال کی بچی تھی جو پستول لے کے آئی, اور فائدہ یہ ہوا کہ اس سے اس بیچاری سے پستول اٹھ بھی نہیں رہی تھی, اسی لیے جو گولی سے لوگ زخمی, لوگوں کے پیروں میں زخم آئے. لیکن یہ اچھے, اس سے علاوہ لاس ویگس میں واقعہ ہوا تھا وہاں, اور اس کا ٹیکسس کے چرچ میں جو فائرنگ ہوئی تھی وہاں, دونوں جگہ پر بھی لائسنس یافتہ اسلحہ استعمال ہوا ہے. اس سے میں دلچسپ بات یہ بتاؤں کہ ابھی سی بی ایس نے یہ بتایا ہے کہ جو دنیا کے 22 امیر ترین ممالک ہیں ان کے مقابلے میں امریکہ میں بلا اشتعال فائرنگ سے مرنے والوں کی تعداد 25 گنا ہے. پھر ایک اور دلچسپ بات کہ آپ کو یہ پتا کہ دنیا کے 5% لوگ امریکہ میں آباد ہیں, لیکن دنیا کا 44% لائسنس یافتہ اسلحہ امریکی شہریوں کے پاس ہے. 2009 میں امریکی کانگریس کی جانب سے جو سروے کیا گیا تھا اس کے مطابق امریکہ کی آبادی اس وقت 30 کروڑ 50 لاکھ تھی, لیکن اسلحے کی تعداد 31 کروڑ تھی. اور ابھی جو چند دن پہلے اعداد و شمار جاری ہوئے ہیں اس کے مطابق ہر 100 امریکیوں پر 101 بندوق, پستول یا خودکار آتشی اسلحہ ہے. یعنی اس کا مطلب یہ کہ اسلحہ اتنا زیادہ ہے کہ یعنی شیرخوار بچے کے پاس بھی عملاً ایک اسلحہ ہے. اچھا, اسلحہ رکھنا کوئی بڑی بات نہیں ہے, لیکن یہ کہ اسلحہ لائسنس کے اجرا سے پہلے اتنی جانچ پڑتال تو ضروری ہے نا, جتنی ڈرائیونگ لائسنس کے اجرا سے پہلے کی جاتی ہے. یعنی ذہنی دباؤ کا شکار لوگ ہیں, نفسیاتی مریض ہیں, ان کے پاس بھی اسلحہ امتحان مل جاتا ہے, ورنہ آپ جب ڈرائیونگ لائسنس لینے جاتے ہیں تو آپ کی سماعت کا امتحان ہوتا ہے, آپ کی بصارت کا امتحان ہوتا ہے, اس کے علاوہ ریسٹرکشن آپ کے لائسنس پہ لکھ دی جاتی ہے. اگر آپ چشمہ لگانے کے عادی ہیں تو لائسنس لکھا ہوتا ہے کہ آپ چشمہ لگا کر ہی گاڑی چلا سکتے ہیں, اور اگر آپ نے اس کے بغیر گاڑی چلائی تو آپ کا چالان ہو سکتا ہے. لیکن ڈرائیونگ لائسنس, لیکن جو اسلحے کا لائسنس ہے اس میں کوئی مسئلہ نہیں. اس کے علاوہ ایک اور بات جو کہی جا رہی ہے وہی کہ دنیا بھر میں جو شہریوں کو اسلحے کا لائسنس دیا جاتا ہے وہ خاص بورڈ تک دیا جاتا ہے, لیکن ہمارے یہاں نیم خودکار رائفل یعنی AR-15 جو استعمال کی جس لڑکے نے فلوریڈا میں, یہ وہ صحیح معنی میں امریکی M-16 مشین گن کا گلوور ورژن تھا. تو یہ اچھا, پھر ایک اور جو اہم بات ہے, بار بار دوسری آئین ترمیم کے بارے میں بات کی جاتی ہے کہ دوسری آئین ترمیم امریکی شہریوں کو اسلحہ رکھنے کی اجازت دیتا ہے. یہ بالکل ٹھیک ہے, لیکن آپ کو پتا کہ یہ ترمیم 1791 میں منظور ہوئی تھی. ظاہر کہ 225 سال کے بعد صورتحال بڑی تبدیل ہوئی, جیسے کہتے ہیں نا پلوں کے نیچے سے کافی پانی نکل چکا ہے, اسلحے کی ہلاکت خیزی میں اضافہ ہوا ہے, اس کے علاوہ انٹرنیٹ سوشل میڈیا کی وجہ سے ذہنی تبدیلی بہت آئی ہے. تو اب جو ہے اب ضرورت ہے کہ قوانین میں تبدیلی کی جائے. یعنی یہ کوئی نہیں کہتا کہ اسلحہ نہیں رکھنا چاہیے, لیکن اسلحے کی جو لائسنس کا طریقہ ہے اس میں کوئی ایسی تبدیلی آنی چاہیے کہ جس کے ذریعے وہ لوگ جو ذہنی مریض ہیں, جو جرائم پیشہ ہیں, جو جن کا مشکوک ماضی ہے, ان کو اسلحہ نہ مل سکے. اور اس کے علاوہ پھر لائسنس لینے کے بعد بار بار اس کا بھی رینیول کا انتظام ہونا چاہیے, جس طرح ڈرائیونگ لائسنس کا رینیول انتظام ہوتا ہے اس طرح اسلحے کا رینیول کا انتظام ہونا چاہیے. اسی طرح جو لوگ,
لیکن آپ ہمیں بتائیں کہ آخر یہ ہونا تو بہت کچھ چاہیے ہے, اور یہ ساری چیزیں آپ بھی رہی ہیں. تھینک یو سو مچ, آپ نے بہت اچھے طریقے سے اس کو الیبوریٹ کیا ہے ہمارے لسنرز کے لیے. لیکن ہو کیوں نہیں رہا آخر, جو ریپبلکنز ہیں یا وہ جس آئینی ترمیم کی آپ بات کر رہے ہیں اسی امینڈمنٹ کے تحت, فرسٹ امینڈمنٹ کے تحت لوگ اسلحہ رکھنے کے بھی حامی ہیں اور بہت بڑی تعداد ہے جو اس کو سپورٹ کرتی ہے.
ایک میں آپ کو بتاؤں, دیکھیں اس کی بہت بڑی وجہ امریکہ کا انتخابی نظام ہے. آپ کو پتا ہے کہ انتخابی نظام کے لیے جو ہمارا نظام ہے اتنا ایکسپینسو ہے کہ ایک ایک جو نشست ہے سینٹ کی اس کے اوپر جو ہے وہ $50-50 million خرچ ہوتا ہے. آپ کو پتا ہے کہ اسلحہ ساز اور فروغ کنندگان کی انجمن ہے نیشنل رائفل ایسوسیشن NRA جو ہے وہ $crore دیتی ہے اپنے, جو سب سے بڑی لابیسٹ جو گروپ ہے وہ NRA کا ہے, جو اپنے جو انتخابات میں کانگریس مین اور سینیٹرز کو پیسے دیتی ہے انتخابی مہم کے لیے. تو ظاہر ہے کہ یہ وہ اسی وجہ سے جب بھی کوئی ترمیم آئی ہے وہ ترمیم فلور پہ نہیں آ سکی, وہی نہیں جو ان کی مجلس قائمہ ہوتی ہے,
یعنی لابنگ ہے, اور لابنگ بہرحال ایک لیجیٹمیٹ لابنگ ہے. علی عمران صاحب, اس مسئلے پہ اپنے آپ خیالات شیئر کیجیے گا, کیا ایشوز ہیں؟ ایشوز بڑے متواتر جنم لے رہے ہیں, ہینڈلنگ کیسے ہوگی, اور اس کے لیے جو اسلحہ مخالف گروپس ہیں وہ کیسے آرگیو کر رہے ہیں؟ کوئی امکانات ہیں اس کے اندر, خاص طور پہ جب ریپبلکن پریزیڈنٹ وہاں پہ بیٹھے ہیں اور ان کا کنٹرول ہے کانگریس کے اوپر بھی؟
جی, وہ یہ اس ایشو پہ جو لائنز ہیں وہ کلیئرلی ڈران ہیں. ایک ریپبلکن سائڈ پہ ہمیشہ جب بھی ایسا واقعہ ہوتا ہے تو کہا جاتا ہے کہ یہ ایک مینٹل ایشو تھا, کوئی مینٹلی ڈسٹرب کوئی انڈیویجول تھا تو اس نے آ کے یہ ایسی حرکت کر دی, تو اس کا گن کنٹرول سے اور اس کے لاز سے کوئی تعلق نہیں ہے. جبکہ دوسری طرف ڈیموکریٹس اور سول سوسائٹی کے بہت سارے لوگ جو ہیں وہ یہ کہتے ہیں کہ گن کنٹرول کے جو لاز ہیں ان کو اسٹرکٹ بنانا چاہیے اور ان پہ عمل بھی ایک سختی سے ہونا چاہیے, اور ان میں یہ جو ابھی میرے بھائی نے سارے اسٹیپس آؤٹ لائن کیے وہ ہونے چاہیے. اب میں آپ کی توجہ یہ کرانا چاہوں گا کہ یہ جو واقعہ ہوا ابھی, کیونکہ پیدر پہ ہم نے دیکھا کہ بہت سارے واقعات, یہ جو اسکول شوٹنگس اور شہریوں پہ جو شوٹنگ پبلک میں واقعات جو اتنے بڑے ہوئے ہیں اس سال میں, تو اس کے بعد ابھی یہ جو واقعہ ہوا ہے یہ جہاں پہ واقعہ ہوا ہے پارک لینڈ فلوریڈا میں, تو وہاں پہ کہا جاتا ہے کہ وہاں کنزرویٹو کو بڑی سپورٹ حاصل ہے. لیکن اس میں میں دو باتوں کی طرف آپ کی توجہ کرانا چاہوں گا. ایک تو جب وہاں پہ ویجل ہوا اور جو وکٹمز تھے ان کی میموری کے لیے, تو وہاں پہ ایک بچی ماری گئی جس کی 14 سال عمر تھی, تو اس کے باپ نے وہاں پہ خطاب کرتے ہوئے یہ کہا کہ انگریزی میں اس نے یہ بات کی کہ اس کا اردو ترجمہ میں یہ بتا دوں کہ آپ مجھے یہ مت بتائیں کہ یہاں پہ کوئی جو گن کا جو ہے گن لاس کا جو ہے گن لاس کا ایشو نہیں ہے یہاں پہ, بالکل ہے, اور یہ گن وائلنس کا ایشو ہے. نمبر ٹو, کل ایک وہاں پہ ایک شہری نے اپنے ایک ریپبلکن کانگریس مین کو ایک چیک بھیجا جس کے اوپر لکھا ہوا تھاٹس اینڈ پریئرز. تو اب آپ دیکھیے اس واقعے کے بعد یہ جو گن وائلنس کا جو ایشو ہے اس پہ ایک فوکس آ گیا ہے, اور اب یہ اس کو ایک, میں سمجھتا ہوں کہ یہ واقعہ اب کیونکہ پیدر پہ اتنے واقعات ہو چکے ہیں کہ اس واقعے کے بعد اب یہ ایک جو ڈبیٹ ہے اس پہ, اس ایشو پہ یا اس ایشو کو جو ہائی لائٹ کرنے کا, یہ ایک نئے لیول پہ چلا جائے گا, اور یہاں پہ کانگریس کو اور واشنگٹن میں جو دونوں پولیٹیکل پارٹیز ہیں ان کو اس کو ایڈریس کرنا ہوگا.
بہت شکریہ علی عمران, آپ نے ہمیں جوائن کیا, ہمارے ساتھ ہے مسعود عبدالی صاحب, آپ کے بھی ہم ممنون ہیں. سامعین, چند سیکنڈ کی ایک بریک کے بعد واپس آئیں گے اور آخری سیگمنٹ PSL اس کے اوپر, سیزن 3 کے اوپر بات کرتے ہیں ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو وی او اے ڈاٹ کام پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو وی او اے ڈاٹ کام پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو وی او اے ڈاٹ کام پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
وائس آف امریکہ واشنگٹن میں پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم۔ میں ہوں اسد حسن اور پروڈیوسر گلرخ، اور پروگرام کے اس آخری حصے میں ہم بات کریں گے پی ایس ایل سیزن 3 کے اوپر۔ چار شہروں میں یہ ایونٹ ہیں پاکستان سپر لیگ کے، اور پاکستان سپر لیگ کا یہ تیسرا سیزن ہے۔ دونوں سیزن بڑے کامیاب رہے اور دونوں سیزنز نے بہت سارے مبصرین کے نزدیک پاکستان کو بڑا اچھا ٹیلنٹ بھی دیا۔ اب بہت زیادہ ہائی ہوپس ہیں کہ تیسرے سیزن میں بھی پاکستان کی کرکٹ کو دو لحاظ سے مدد ملے گی، ایک تو نیا ٹیلنٹ جو ہے وہ ٹیلنٹ پول میں آئے گا، اور تیسرا یہ کہ اس بار اس سیزن کے اندر زیادہ میچز پاکستان کے اندر ہو رہے ہیں۔ دونوں سیمی فائنلز لاہور میں اور فائنل کراچی کے اندر ہے، اور انٹرنیشنل پلیئرز وہاں پہ جانے کے لیے تیار ہیں۔ نجم سیٹھی کا صاحب کا ایک سٹیٹمنٹ بھی یاد ہے کہ 95% وہ پلیئرز کہتے ہیں دنیا بھر کے وہ پاکستان آنے کے لیے تیار ہیں، تو یہ ایک بڑا ریشو ہے۔ اگین اس سے توقعات پھر یہ پیدا ہوتی ہیں کہ پاکستان کے اندر فارملی انٹرنیشنل کرکٹ بھی کیا واپس آ سکے گی۔ یحییٰ حسینی ہمارے ساتھ موجود ہیں، تھرو آؤٹ اس کو فالو کر رہے ہیں اور جیو ٹیلی ویژن کے اوپر اپنا پروگرام ہوسٹ کرتے ہیں۔ جمال خان یہاں پہ واشنگٹن سے ہمارے ساتھ موجود ہیں، نیکسٹ ٹیلی ویژن کے اوپر اسپورٹس کا پروگرام ہوسٹ کرتے ہیں۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ یا کیا اپ ڈیٹس ہیں پی ایس ایل 3 سے متعلق، کیا تیاریاں ہیں، کیا ٹیموں کا جوش و جذبہ ہے، اور خاص طور پہ پاکستان کے اندر جو کرکٹ لورز ہیں وہ اس ایونٹ سے کیا ایکسپیکٹیشنز لیے ہوئے ہیں؟
پہلے تو ہوا کے دوست پر میری آواز جہاں تک اور جن جن کی سماعتوں تک پہنچ رہی ہے، تمام لوگوں کو السلام علیکم۔ اور جہاں تک آپ نے پوچھا پاکستان سپر لیگ سیزن 3 2018 کی آپ نے بات کی کہ پردہ اٹھنے کے لیے ہے، اور بالکل ایسا ہی ماحول ہے جیسا ایک فلم میکر ایک فلم بناتا ہے، اور کئی مہینے تیاری کرنے کے بعد، ایڈیٹنگ کے مرحلے سے گزرنے کے بعد اس بات کا منتظر ہوتا ہے کہ جب فلم پردے پر لگے گی تو لوگوں کا ریسپانس کیسا ہوگا۔ پاکستان میں کرکٹ دکھتی ہے، اور انشاءاللہ پچھلے دو سیزن کی طرح اس بار بھی آپ دیکھیں گے کہ جیسے جیسے ماحول اور دن قریب آتے جا رہے ہیں پاکستان سپر لیگ کے، ویسا ہی ویسا لوگوں کا جوش و خروش جو ہے
وہ بڑھتا جا رہا ہے۔ یا ایک اور سوال میں ویسے پوچھنا چاہوں گا، ہمیں یہ بتائیے گا کہ پی ایس ایل 2 کا جب فائنل لاہور میں ہوا تو وراٹ کوہلی نے ایک بڑا اسپورٹس مین اسپرٹ شو کیا، وش بھی کیا کہ کامیابی سے، اور یہ بھی خواہش ظاہر کی کہ آئی وش کہ میں وہاں پہ موجود ہوتا۔ اور پھر ایک تازہ ترین خبر پچھلے دنوں میں یہ آئی کہ جی انڈیا کے اندر پاکستانی 5 پلیئرز کے نام زیر غور ہیں۔ سو کیا کسی لیول پہ پاکستان کی ان 6 ٹیموں نے انڈین پلیئرز کے نام پہ غور کیا؟ کوئی اس ریفرنس میں کوئی انگیجمنٹ بورڈز کے درمیان ہے؟
اچھا، اگر آپ کرکٹ کو فالو کرتے ہیں تو پہلی اور آخری بات یہ ہے کہ انڈین کرکٹر دنیا کی کسی لیگ میں آپ کو کھیلتے ہوئے دکھائی نہیں دیں گے، اور پاکستان سپر لیگ جو ہے وہ کرنٹ کرکٹرز کی لیگ ہے، حالیہ کرکٹرز کی لیگ ہے، تو یہاں پر کسی ریٹائر پلیئر کے کھیلنے کا تو تعلق ہی نہیں ہے۔ اور جہاں تک انڈین کرکٹرز کی بات ہے، ماضی میں نجم علی سیٹھی بھی اس بات کا جو ہے وہ اظہار کر چکے ہیں کہ ان کے دروازے کھلے ہیں، اور اگر انڈین کرکٹ بورڈ چاہے تو ہم ان کو اپنی لیگ میں کھلانے کے لیے تیار ہیں۔ لیکن یہ ریسیپروکل بنیادوں پر کام نہیں ہو رہا، بلکہ انڈین کرکٹ بورڈ اپنے کھلاڑیوں کو کسی لیگ میں کھیلنے کی اجازت ہی نہیں دیتا۔ کاؤنٹی کرکٹ ایک الگ معاملہ ہے، اور جہاں تک اس وقت پاکستان اور انڈیا کے تعلقات کی بات ہے تو آئس بریک ضرور کر سکتی ہے کرکٹ، لیکن فی الحال ایسا کوئی امکان نہیں۔
جمال خان بہت شکریہ آپ کا بھی۔ انہوں نے پاکستان کے اندر جو اسپورٹس مین کہنا چاہیے کہ جو اسپورٹس لورز ہیں ان کے پیشن کے بارے میں بتایا ہے، آپ بھی بہت انتھوزیاسٹکس ہیں اپنے پروگرام کے اندر، سو آپ کیا ایکسپیکٹ کر رہے ہیں پی ایس ایل سیزن 3 سے؟ کیسا ٹیلنٹ آ سکتا ہے، کتنا ٹیلنٹ پول بڑھ سکتا ہے، انٹرنیشنل کرکٹ کے لیے کیا امکانات آپ دیکھتے ہیں؟
جی ڈیفینیٹلی اسد، بہت شکریہ۔ دیکھیں ہم نے پی ایس ایل 1 اور پی ایس ایل 2 میں دیکھا کہ ہمیں شاداب خان، فخر زمان، محمد اصغر، محمد نواز جیسے، حسن علی جیسے پلیئرز ملے ہیں، اور امید ہے کہ پی ایس ایل 3 کے بعد بھی ہم امید کر سکتے ہیں کہ ینگ کرکٹر جو ہیں وہ سامنے آئیں گے और जो पाकिस्तान की टी ट्वेंटी में तो पहली पोजीशन है और उसके बाद ओडीआई में भी हम उम्मीद करते हैं कि पीएसएल 3 से एक नया टैलेंट सामने आएगा और यहाँ पे भी बहुत ज्यादा जोशो क्रोश है अमरीका के अंदर भी और सबसे बड़ी जो ख्वाहिश है वो ये है सारे पाकिस्तानी दुनिया में तमाम दुनिया भर में रहने वाले पाकिस्तानियों की कि पीएसएल की तरह जिस तरह फाइनल और सेमीफाइनल लाहौर में हो रहे हैं इसी तरह इंटरनेशनल क्रिकेट के दरवाजे भी पाकिस्तान पे खुलें और मैं समझता हूं कि वर्ल्ड 11 और श्रीलंका की टीम ने जो लाहौर में मैचेस खेले उसके बाद अब हमें उम्मीद है कि आने वाले वक्तों में हम पाकिस्तान के मैदानों में भी देखेंगे कि इंटरनेशनल खिलाड़ी उनके सामने हमारे तमाशाइयों के सामने खेल रहे हैं। थोड़ा सा इसमें एक खबर में देख रहा था उसमें यहिया हुसैनी हेल्प कर सकते हैं कि कुछ खबरें हैं कि पाकिस्तान अब यूएई में भी क्रिकेट का जो है मुस्तकबिल पाकिस्तान के लिए कुछ ज्यादा अच्छे आसार नहीं है। उसमें लग रहा है कि यूएई की बोर्ड ने फैसला किया है कि वहां पे हम दूसरी लीग की क्रिकेट का भी इनेकाद करेंगे और उसके जो टाइमिंग्स हैं जिन महीनों में वहां पे वो टूर्नामेंट हो रहे हैं उसी दौरान पाकिस्तान के भी वहां पे मैचेस हैं तो अब लगता है कि पाकिस्तान को अब बहुत ज्यादा मेहनत करना होगी वापस क्रिकेट को पाकिस्तान में लाने के लिए क्योंकि यूएई में भी लग रहा है कि अब अरब लीग और अफगान लीग के आने के बाद मुश्किल लग रहा है कि पाकिस्तान की टीम वहां पे ज्यादा अरसा और अखराजात भी उसके अलावा कहा जा रहा है कि बहुत ज्यादा है।
तो मैं समझता हूं ये खबरें तो आई थी कि यूएई भी सोच रहा है कि अब वो पाकिस्तान और ज़्यादातर जो इंटरनेशनल क्रिकेट है उसकी बजाय वो अपने लोकल क्रिकेट को प्रमोट करें, क्या चैलेंजेस आ सकते हैं इसमें और कितनी रियलिटी इस खबर के अंदर?
असद, मैं यहाँ पर अपनी राय का इजहार नहीं करूंगा बल्कि दो दिन पहले मैं लाहौरी में था और पीसीबी के हेडक्वार्टर काफी स्टेडियम में चेयरमैन पीसीबी नजर मजीद सेठी से जब मैंने ये सवाल किया कि अफगानिस्तान जो अपनी लीग जनवरी 2019 में लॉन्च कर रहा है यूएई की सरजमीन पर, फिर एक अरब लीग मुत्तहिदा अरब अमारात लीग भी मुस्तकबिल में होने वाली है और अभी आपको याद होगा कि अफगानिस्तान और जिम्बाब्वे ने शारजा में जो है वनडे और टी ट्वेंटी सीरीज खेली है, फिर उससे पहले टी टेन लीग हुई थी। तो नजम अजीज सेठी का कहना यह था कि डेफिनेटली ये बहुत सीरियस कंसर्न है पाकिस्तान क्रिकेट बोर्ड के लिए क्योंकि पाकिस्तान अपनी होम सीरीज और पिछले साल से पाकिस्तान सुपर लीग का इनेकाद जो है वो यूएई के मैदानों पर करवा रहा है। लेकिन अगर इसी तरह यूएई क्रिकेट में मुख्तलिफ लीग होती रहेंगी वहां पर दूसरी टीम आकर खेलती रहेंगी तो फिर हमें सोचना क्योंकि ये हमारे लिए कंसर्न है। और फिर हम उनका कहना ये था कि पाकिस्तान सुपर लीग सीजन 3 2018 के जो फर्स्ट वीक है उसमें वो मलेशिया जा रहे हैं, वहां पर क्रिकेट के इंफ्रास्ट्रक्चर को देखेंगे, स्टेडियम्स को देखेंगे। साथ साथ उनका ये भी कहना था कि जो पाकिस्तान में नेशनल स्टेडियम कराची और कदाफी स्टेडियम इंटरनेशनल क्रिकेट वापस आ रही है, बाकी टीम सेंटर्स को भी उन्होंने जो है वो अपने लोगों को कहा है कि वो चेक करें ताकि मुस्तकबिल में उनकी कोशिश है कि पाकिस्तान में सुपर लीग कम अज कम खोलिए।
यही करना पड़ेगा और भले उसके अंदर प्लेयर्स बाहर से कम भी आएँ लेकिन शायद पाकिस्तान को अपने प्लेयर्स को इंतजार करना। यहाँ एक और बात बताइएगा कि आप मालकान के साथ भी इंटरेक्ट किया, अभी मुल्तान सुल्तान का भी उसमें इजाफा हुआ है, सो जो टीम ओनर्स हैं और टीम मैनेजमेंट्स हैं मुख्तलिफ टीमों की, उन्होंने किन बुनियादों के ऊपर या किस फार्मूले के ऊपर प्लेयर सेलेक्ट किए हैं, कौन सी टीम सबसे ज़्यादा बैलेंस नज़र आ रही है, कौन सी टीम फातह होने के इम्कान हैं उसके कि वो ये तीसरा जो है टाइटल वो जीत जाएगी?
असद, आप मुझसे सवाल कर रहे हैं?
जी जी
असद, ये बड़ा डाइसी और बड़ा मुश्किल सा सवाल है। अगर आप जिसकी स्टूडेंट वो तो कहेगा कि मेरी टीम सबसे अच्छी और मैंने अच्छे खिलाड़ियों का मदद किया, लेकिन ऑन द गिवन डे जो अच्छा खेलेगा वो परफॉर्म करेगा। लेकिन अगर इस बार देखा जाए कि कौन सी टीम अच्छा परफॉर्म करती हुई दिखाई देगी, मैं आपके सवाल का जवाब जरा दूसरे तरीके से दूंगा। इस बार मेरी अपनी जाति राय है कि क्वेटा ग्लेडिएटर जो पिछले दो सीजन का फाइनल खेली है, मुझे वो टीम इस टूर्नामेंट में कहीं दिखाई नहीं दे रही।
और मेरा जाति ये ख्याल है कि इस टीम में जो लाहौर कलंदर दोनों इवेंट्स में जिसके साथ मैं कहूँगा कि अपसेट्स हुए हैं, शायद वो पूरी ताकत से उभरी और कराची किंग। जमाल खान, आप बताइएगा कि टीमों का एनालिसिस आपने भी किया है।
मैं एग्री करता हूँ यही से क्वेटा में मुझे कोई ऐसे बड़े नाम नजर नहीं आ रहे, लेकिन मैं समझता हूँ
आपके तो फेवरेट सरफराज भी वहाँ पे
हैं। यूनाइटेड की टीम में जो है बड़ी बैलेंस उसमें टीम है उनकी। लाहौर कलंदर में अगर आप देखें तो उसमें बैट्समैन बहुत ज्यादा स्ट्रॉन्ग है, इसी तरह इस्लामाबाद यूनाइटेड को एच है कि उसमें बॉलर बॉलिंग साइड जो है उनकी बहुत स्ट्रॉन्ग है।
कराची तो बहुत ज्यादा बैलेंस
लगता है कि काफी स्ट्रॉन्ग है पेपर्स पे।
और कराची किंग,
कराची किंग डेफिनेटली, कराची किंग को बॉलिंग साइड का एज हासिल है, नो डाउट अबाउट इट। सिर्फ उसमें देखना है कि बैटिंग साइड में अभी भी थोड़ा सा मुझे कंसर्न है, कोई इतने ज्यादा बड़े नाम नहीं है उसके अंदर।
हम सब इसको जाहिर इस इवेंट को एज जर्नलिस्ट भी फॉलो करेंगे,
अगर मैं आपको बताऊं तो उसमें मुझे ज्यादा बेहतर।
हम सब इसको एज जर्नलिस्ट भी फॉलो करेंगे लेकिन जाहिर है हमें क्रिकेट से एक लगाव भी है, तो जरा मुख्तसरन एक मिनट बाकी रह गया तो दोनों मेरे मेहमान बताएंगे कि वो जाती तौर पर किस टीम को وکٹری سٹینڈ پہ دیکھنا چاہتے ہیں. جمال خان, آپ کس کو سپورٹ کریں گے اس سیزن میں؟
میں تھوڑا سا یہاں پہ آپ کیا کہوں کہ مجھے اسلام آباد یونائٹیڈ کا مجھے دیکھنا چاہ رہا ہوں کہ وہ وکٹری سٹینڈ پہ آئے.
جی یحییٰ حسینی, آپ سب سے پوچھتے ہیں, آپ ہمیں بتائیے آپ کس کو سپورٹ کرنا چاہیں گے.
میں سلنگر کو دیکھ رہا ہوں کہ اس بار پچھلی بار کے برعکس ایک دو ٹورنامنٹ میں وہ اس بار شاید لوگوں کے آنکھوں پہنچیں گے اور اس کو دیکھا کریں.
کن کا نام لیا آپ نے؟
لاہور کلندر.
لاہور کلندر, میرا ووٹ بھی لاہور کلندر کی جانب ہے. بے حد شکریہ یحییٰ حسین آپ کا, یحییٰ حسینی آپ نے ہمیں جوائن کیا, جمال خان آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. پروگرام سامعین یہاں پہ ختم کرتے ہیں. پروڈیوسر نکل رخ, اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.